Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, 98.6, Rexy 2.7 MHz. सुर्खेतका नौवटा तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा धेरै र चिङगाड गाउँपालिकामा सबैभन्दा कम मतदाता.
सत्तारूढ दल र मधेसी मोर्चाको संयुक्त बैठकले संशोधन प्रस्ताव दर्ता गर्यो. संघीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गरायो.
उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दावी.
र जिल्ला स्तरीय एन्फालिग फुटबलमा एबिसीको विजय सुरुवात. आज दुई खेल हुँदै आइपिएलमा पनि दुई खेल हुने. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. सुर्खेतका नौवटा तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा धेरै 50,640 मतदाता रहेका छन्. वीरेन्द्रनगरमा पुरुष मतदाता 26,631 र महिला मतदाता 24,009 रहेको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिनुभयो. यस्तै सबैभन्दा कम चिङगाड चौकुने गाउँपालिकामा 9,227 मतदाता रहेका छन्. यो गाउँपालिकामा महिला मतदाता 4,610 भने पुरुष मतदाता 4,617 रहेका छन्. यस्तै भेरीगङ्गा नगरपालिकामा महिला मतदाता 11,151 र पुरुष मतदाता 11,960 गरी 23,112 मतदाता रहेका छन्. लेग्बेसे नगरपालिकामा 17,276 मतदाता रहेका छन्, जसमा 8,376 महिला छन् भने 8,900 पुरुष रहेका छन्. यसै गरी पञ्चपुरी नगरपालिकामा 17,278 मतदाता रहेकोमा 8,839 पुरुष छन् भने 8,439 महिला रहेका छन्. यता गुर्बाकोट नगरपालिकामा 25,837 मतदाता रहेका छन्, जसमा पुरुष 13,412 भने महिला 12,425 रहेका छन्. यस्तै चौकुने गाउँपालिकामा 12,531 मतदाता रहेका छन्, जसमा पुरुष 6,388 भने महिला 6,114 रहेका छन्. यस्तै बराहताल गाउँपालिकामा 13,757 मतदाता रहेका छन् भने महिला 7,040 र 6,771 पुरुष रहेका छन्. यसै गरी सिम्ता गाउँपालिकामा 14,741 मतदाता रहेका छन्, जसमध्ये पुरुष 7,667 छन् भने 7,074 महिला रहेका छन्. सुर्खेतमा यसपालि मतदाताको सङ्ख्या 184,379 रहेको छ भने मतदान स्थल 138 र मतदान केन्द्र 240 तोकिएको छ.
बाँकेको डडुवा गाउँपालिका 5 छिटाईपुरमा भएको भीषण आगलागीमा 20,00,000 मूल्य बराबरको क्षति भएको जनाइएको छ. बाँके प्रहरीका अनुसार आगलागीमा परि 47 घरघट जलेर नष्ट हुँदा 20,00,000 बराबरको क्षति भएको बताइएको हो. आगलागीबाट एक भैँसी, एक गोरु सहित विभिन्न सामान सहित जलेको बाँकेका प्रमुख एसपी टेक प्रसाद राईले बताउनुभयो. नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो. अस्ति लागेको आगो बाँके रेडक्रसले आगलागी पीडितलाई प्रारम्भिक राहत वितरण गरेको छ. 32 परिवारलाई भाँडाकुडी, कम्बल, कपडा लगायतका वितरण गरिएको बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनाले बताउनुभयो.
नेकपा माओवादी केन्द्रका सल्यानमा रहेका 7 केन्द्रीय सदस्यले राजीनामा दिएको बताएका छन्. उनीहरूले केन्द्रीय सदस्य लगायत सबै तहको जिम्मेवारीबाट आफूहरूले राजीनामा दिएको बताएका हुन्. राजीनामा दिने केन्द्रीय सदस्यहरूमा ज्ञानबहादुर ओल, टिकाराम ओली, सेतीराम ओल, हरिलाल डिसी, सुम्निमा डिसी, टङ्कप्रसाद शर्मा र कमला ओली रहनु भएको छ. उनीहरूले माओवादी केन्द्रको प्रदेश नम्बर 6 अन्यायपूर्ण ढङ्गले बागचौर नगरपालिकाको लागि मेयर र उपमेयरका उम्मेद्वार छनौट गरेको भन्दै राजीनामा दिएको बताएका हुन्. प्रदेश कमिटीले निर्णय नसच्याएसम्मलाई राजीनामा दिएको उनीहरूको भनाइ छ. उनीहरूले पार्टी त्याग गरेका र अग्रज नेताहरू हुँदाहुँदै सल्यान रुकुम यातायात समितिका अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिएकोमा आफूहरूले राजीनामा दिएको बताएका छन्.
सल्यानमा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ। बागचौर नगरपालिका 9 मौरीघाटका 20 वर्षीय मीना ओलीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। ओली मेला जाँदै गर्दा भिरबाट लडेर करिब 300 मिटर तल खसेको जनाइएको छ।
जुम्लाको तातापानी गाउँपालिका 2 स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा मास हिस्टेरिया रोगको समस्या बढ्दै गएको छ। चैत 13 गतिदेखि 8, 9 र 10 कक्षाका छात्रमा यो समस्या देखिएको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिनुभयो। चैत 13 गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा 8 अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने, काप्ने, तर्सने रोग अहिले 60 जनाभन्दा बढीमा देखिएको छ। छात्राहरूको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखि पेट दुख्ने र त्यसपछि ढल्ने गरेको उहाँले बताउनुभयो। उपचार गरे पनि यो समस्या दोहोरिरहेको भन्दै उहाँले 60 जनाभन्दा बढी छात्रामा यो समस्या देखिएको बताउनु भएको छ।
स्थानीय तहको निर्वाचनमा बाल बालिकाको प्रयोगका बारेमा जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम दैलेखमा सम्पन्न भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा दैलेखमा बाल बालिकाको अवस्था र स्थानीय तहको निर्वाचनमा बाल बालिकाको प्रयोगको स्थितिबारे कार्यक्रम गरिएको हो। जिल्लामा बाल बालिकाको जन्म दर्ता लिन कठिनाई, बाल विवाह, छाउपडी, बाल श्रम, शोषण, यौन दुर्व्यवहार लगायतका कुरीति तथा कुसंस्कारका समस्या रहेकाले यसबारे छानबिन गर्न आवश्यक रहेको सरकारवालाले बताएका छन्। जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शान्त विष्ट, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत समीर साई, स्थानीय शान्ति समितिका जिल्ला संयोजक पार्वती बिस्कुने लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।
नयाँ शैक्षिक सत्र सुरु भएको 15 दिन बितिसक्दा पनि 7 नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव कायम रहेको छ। जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले 7 नम्बर प्रदेशमा अझै 25% पुस्तक अभाव रहेको जनाएको छ। प्रदेश नम्बर 7 22 लाख थान पाठ्यपुस्तक आवश्यक पर्नेमा हालसम्म 16,25,000 थान मात्रै वितरण भएको कार्यालय प्रमुख योगेन्द्र भट्टले जानकारी दिनुभयो। उहाँले बाँकी 6.5 लाख पुस्तकमध्ये 1-2 दिनभित्रै 75,000 पाठ्यपुस्तक आइपुग्ने बताउनु भएको छ। सरकारले हरेक वैशाख 5 गते राष्ट्रिय पाठ्यपुस्तक दिवस मनाउने गरेको भए पनि सबै विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक भने पुर्याउन सकेको छैन। जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक उपलब्ध नगराउँदा समस्या हुने गरेको पुस्तक विक्रेताहरूको गुनासो रहेको छ।
भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। व्यवस्थापिका संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारूढ दल र मधेसी मोर्चाबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ। नेपाली कङ्ग्रेसको संसदीय दलको कार्यालयमा राति अबेरसम्म सत्तारूढ नेपाली कङ्ग्रेस र नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताहरू बीचको बैठकले संशोधनको विषयमा टुङ्गो लगाएपछि संशोधन प्रस्ताव दर्ता भएको हो। मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गराएको छ। बैठकमा सहभागी नेपाली कङ्ग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पहिले सरकारले पेश गरेको परिमार्जन अनुरूप केही विषयमा हेरफेर गरेर संशोधन प्रस्ताव गरिएको बताउनुभयो। संघीय आयोग गठन गर्ने विषयमा समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन गर्ने भन्ने संशोधन गरिएको छ। संविधानको धारा 287 उपधारा 8 बोमोजिम नेपाल सरकारले भन्ने शब्दपछि समानुपातिक समावेशी सिद्धान्तका आधारमा भन्ने शब्द थप गर्ने सहमति भएको छ। यस्तै धारा 274 उपधारा 4 सिमाना हेरफेर सम्बन्धमा सहमति भन्ने शब्दको सट्टा परामर्श भन्ने शब्द राखिएको छ। प्रदेश सीमाङ्कन हेरफेर सम्बन्धी सबै भन्ने शब्द हटाएर सहमतिका आधारमा भन्ने शब्द छनौट गरिएको छ। संशोधन प्रस्तावमा सत्तारूढ दल कङ्ग्रेसका प्रमुख सचेतक श्रेष्ठ, माओवादी केन्द्रका टोप बहादुर बस्नेत, रापरपाकी कुन्ती कुमारी साई तथा मधेसी मोर्चाको तर्फबाट लक्ष्मणलाल कर्णले हस्ताक्षर गर्नुभएको छ।
निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरीत हुने बताएको छ। आयोगको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकूल नहुने ठहर गर्दै आगामी जेठ 15 बजेट ल्याउन नमिल्नेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फागुन 18 गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ। सरकारले वैशाख 31 र जेठ 31 दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ। जेठ 15 बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। निर्वाचन आयोगका पदाधिकारीहरूले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताइए पनि प्रमुख विपक्षी एमाले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वैशाख 31 को मिति केही दिन सारेर भए पनि स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। कंग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गर्नु भएको हो। बालकोट स्थित ओली निवास पुग्नुभएका कंग्रेस नेताहरूले भने दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनः एकै चरणको निर्वाचन गर्न नसक्ने जवाब दिएका थिए। कंग्रेसका नेता पौडेलले ओली बाट बजेट अघि जेठ 11-12 गतितिरै एकै चरणको निर्वाचन गरौं भन्ने प्रस्ताव आए पनि दोस्रो चरणको निर्वाचन तालिका आइसकेकाले कठिनाई हुने बताउनु भयो। यस्तै कंग्रेस नेताहरूले संविधान संशोधन सहयोग गर्न र संसद प्रक्रिया अवरोध नगर्न आग्रह गरे पनि एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने बताउनु भएको छ। एमाले बहुसंख्यक भाषालाई मान्यता दिने, प्रदेश सभा गठन नभएको अवस्थामा प्रदेशको सीमाङ्कन सम्बन्धी विषय व्यवस्थापिका संसदले हेरफेर गर्न नसक्ने गरी संशोधन गर्न ल्याएको भन्दै आपत्ति जनाएको छ। राष्ट्रिय सभा गठनका लागि भने निर्वाचन मण्डलमा स्थानीय तह प्रमुख र उपप्रमुखको सहभागिता नरहने गरी ल्याइएको संशोधन समेत एमाले आपत्ति जनाएको छ। कंग्रेस सभापति देउवाले विधेयकमाथि एमालेको सरकारवालालाई विषयलाई समेत संशोधन मार्फत सहमतिका लागि छलफल गर्न सकिने बताउनु भएको छ।
कैलालीमा केही दिन यता हत्तै बढेको तापक्रमसँगै अस्पतालहरूमा बिरामीको घुइँचो लाग्न थालेको छ। धनगढी स्थित सेती अञ्चल अस्पताल तथा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा दुई साता यता झाडापखला, आउँ तथा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। सेती अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले अहिले दैनिक सरदर 150 बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो। इमर्जेन्सी वार्डमा आउने अधिकांश बिरामी झाडापखला, आउँ र भाइरल ज्वरोबाट ग्रस्त हुने गरेको इन्चार्ज बोहराको भनाइ छ। गर्मी बढेपछि अस्पताल र क्लिनिकहरूमा समेत ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भन्ने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ र अब बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। लामखुट्टेको टोकाइबाट सर्ने औँलोको रोग बिरामी बढ्दै गएपछि कञ्चनपुरलाई औँलो निवारण जिल्ला घोषणा गरिने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका किडनीजन्य रोग अधिकृत हेमराज जोशीले औँलोको बिरामीको संख्या प्रतिदिन बढ्दै गएपछि औँलो निवारण घोषणा गर्न लागेको बताउनु भएको छ। औँलोको जीवाणु सर्ने, लामखुट्टे नियन्त्रण गर्न विषादी छर्किने र विषादी रहित झुलको प्रयोगमा ल्याएपछि औँलोको रोगका बिरामी घटेको उहाँको भनाइ छ।
युवा उत्प्रेरणा कार्यक्रम हिजो नेपालगञ्जमा सम्पन्न भएको छ। बासको साप्ताहिक युवा उत्प्रेरणा कार्यक्रम अन्तर्गत पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रवचन दिनुभएको छ। उत्प्रेरणा कार्यक्रममा बोल्दै मन्त्री पण्डितले युवाहरूले आफूले जानेको सिप वा कलालाई लिएर काम गर्न सकी सफल बन्न सक्ने बताउनु भएको छ। पण्डितले युवाहरूले अरूलाई गाली गर्नुभन्दा राम्रा कामबाट उत्प्रेरणा काम गर्नुपर्ने धारणा राख्नु भएको थियो।
कैलालीको धनगढी भन्सार रोड स्थित मोहना नदीको पुलदेखि अतुरियासम्म 8-6 लेन सडक निर्माणको लागि केही दिन अघि नै तामझामका साथ उद्घाटन गरिए पनि आयोजकले काम गर्न नसकेको स्थानीयले बताएका छन्। भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गर्दै आयोजनाको काम द्रुत गतिमा अगाडि बढ्ने बताउनु भएको थियो। सरकारले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतको आयोजनामा गत मङ्सिर 30 गते उद्घाटन गर्दै मन्त्री लेखकले 1.5 साता भित्रै टेन्डर गरिने बताउनु भएको थियो।
भेरी खबरमा लागौँ। अब एउटा विदेशको खबरतिर, अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै समाचार संस्था योन हाफले उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षण गरेको जनाएको हो। उत्तरले परीक्षण गरेको मिसाइल केही बेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दावी गरेका छन्। दक्षिण कोरियाका सेना प्रमुखले यो मिसाइल राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्योनगान प्रान्तबाट परीक्षण गरिएको जनाएका छन्। उत्तर कोरियाले परीक्षण गरेको मिसाइलका बारेमा पूर्ण जानकारी नआएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। उत्तर कोरियाले पनि यस बारेमा कुनै जानकारी दिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले आफ्नो मुख्य सहयोगी चीनलाई समेत व्यवस्था गर्दै मिसाइल परीक्षण गरेको दावी गर्नुभएको छ। उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पुनः तनाव बढ्ने सम्भावना बढ्दै गएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतिर। जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा सुरु भएको एन्फा जिल्ला लिग फुटबल प्रतियोगितामा एबिसी स्पोर्ट क्लबले विजय सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा एबिसीले साथी खोर्के युवा स्काई क्लबलाई 5-1 गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको हो। खेलको 12 मिनटमा गोलको अग्रता गर्दै रोशन सारूले स्काईलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसपछि भने एबिसीका खेलाडीले लगातार 5 गोल गर्दै फ्राकिलो जित अन्तरले जित दर्ता गराएका हुन्। एबिसीका लागि महेश साईले 23 र 46 मिनटमा, त्यसै गरी खगेन्द्र खत्रीले 39 मिनटमा, सुदीप विकले 44 र भूपेन्द्र साईले 68 मिनटमा गोल गर्नुभयो। प्रतियोगिताको आज दुई खेल हुने भएका छन्। अहिले बिहान बुद्धपथ स्पोर्ट र सिमोर क्लब तथा तेस्रो खेलमा दिउँसो 3:30 बजे बाबिया चौर र काँक्रीबार क्लब बीच प्रतियोगिता हुने फुटबल संघका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो।
र इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि दुई खेल हुँदैछन्। पन्जाबमा हुने पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर डेभिल्स भिड्ने भएका छन्। 8 खेल खेलेको पन्जाब 6 अङ्कसहित 6 स्थानमा छ भने 7 खेल खेलेको दिल्ली 4 अङ्कसहित पुछारमा रहेको छ। यस्तै आज हुने अर्को खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्ने आमुन्ने सामुन्ने हुने भएका छन्। 9 खेल खेलेको हैदराबाद 11 अङ्कसहित तेस्रो स्थानमा छ भने समान 9 खेल खेलेको कोलकाता 14 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। यस्तै राति भएको खेलमा मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो। 154 रनको लक्ष्य पाएको मुम्बईले 20 ओभरमा 153 रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो। 9 खेलमा 7 खेल जितेका मुम्बई 14 अङ्कसहित दोस्रो स्थानमा छ भने 9 खेलमा 3 खेल मात्रै जितेको गुजरात 6 अङ्कसहित 5 स्थानमा रहेको छ। यस्तै हिजै भएको अर्को खेलमा राइजिङ पुणे सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 61 रनले हराएको छ। 158 रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित 20 ओभरमा 9 विकेट जाँदा 96 रन मात्र बनाउन सक्यो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतका 9 तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा धेरै र चिङगाड गाउँपालिकामा सबैभन्दा कम मतदाता।
सत्तारूढ दल मधेसी मोर्चाद्वारा संयुक्त संशोधन प्रस्ताव दर्ता। संघीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गरायो।
उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दावी।
र जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा एबिसीको विजय सुरुवात। आज दुई खेल हुँदै आइपिएलमा पनि दुई खेल हुने। हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।